بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد وأجل فرجهم. السلام علیکم ناظرین، میں ہوں آپ کی ہوسٹ شمائلہ زینب، آپ کا اپنا پسندیدہ دلچسپ گھرانہ پروگرام لے کر آپ لوگوں کی خدمت میں حاضر ہوئی ہوں، اور آپ تمام ناظرین کو آپ کے اپنے گھرانہ پروگرام میں موسٹ ویلکم اور خیر مقدم پیش کرتی ہوں، اور ساتھ ہی ساتھ میں عید موبائلہ کی مناسبت سے آپ تمام ناظرین کو دل کی گہرائیوں سے مبارکباد پیش کرتی ہوں. محترم ناظرین، جیسا کہ آپ جانتے ہیں پچھلے پروگرام میں ہماری گفتگو گھریلو مشکلات اور ان کے حل کے بارے میں چل رہی تھی، اور آج ہم اس پروگرام میں جس مشکل پر فوکس کریں گے یا زوم کریں گے وہ مشکل ہے اقتصادی مشکل. گھر کے اندر عموماً اکثر گھروں میں یہ مشکل پائی جاتی ہے کہ اقتصادی پرابلم کو گھر کے اندر کس طرح حل کیا جائے. تو ناظرین، اس اقتصادی پرابلم سے چھٹکارا حاصل کرنے کے لیے دیکھتے رہیں پروگرام گھرانہ، کیونکہ اس میں آپ کو وہ سنہری اصول ملیں گے جن کے ذریعے آپ عمل کر کے آپ اپنے اس اقتصادی مشکل سے چھٹکارا حاصل کر سکتے ہیں. تو اسی موضوع پر باقاعدہ گفتگو کرنے کے لیے پہلے لیتے ہیں ایک چھوٹا سا بریک. ملتے ہیں بریک کے بعد. ناظرین، بریک کے بعد ایک بار پھر آپ کو اپنے گھرانہ پروگرام میں موسٹ ویلکم اور خیر مقدم پیش کرتی ہوں. محترم ناظرین، اب آپ سوچ رہے ہوں گے اتنے خوبصورت موضوع پر آج ہمارے اسٹوڈیو میں گفتگو کرنے کے لیے کون موجود ہے. تو لیجیے آپ کو بتاتے چلوں کہ آج اسی خوبصورت موضوع پر گفتگو کرنے کے لیے ہمارے اسٹوڈیو میں موجود ہیں محترمہ معصومہ نقوی صاحبہ. آئیے ان کی خدمت میں سلام عرض کرتے ہیں اور اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں. اور ہاں، یہ بھی بتاتی چلوں، میں تو کوسچن ان سے پوچھوں گی ہی سے، اگر آپ کو بھی کوئی کوسچن ہے تو موقع کو غنیمت جانیے اور لائن پر آ کر اپنا کوسچن پوچھ سکتے ہیں. جی محترمہ معصومہ صاحبہ، السلام علیکم، کیسی ہیں؟
وعلیکم السلام ورحمۃ اللہ. میں بھی اپنی طرف سے آپ کو اور تمام ناظرین کو دلی عید مبارکباد پیش کرتی ہوں. پروردگار عالم ہم سب کو توفیق عطا فرمائے کہ اہل بیت کے راستے پر چلنے والے ہوں، اور ان کو زندگی میں اپنا نمونہ عمل بنانے کے بعد سعادت اخروی تک پہنچ سکیں انشاءاللہ.
جی معصومہ صاحبہ، میں تمام ناظرین کی جانب سے اور سحر عالمی نیٹ ورک کی جانب سے آپ کو گھرانہ پروگرام میں موسٹ ویلکم اور خیر مقدم پیش کرتی ہوں. محترمہ معصومہ صاحبہ، ہمارے پچھلے پروگرام میں جو گفتگو چل رہی تھی گھریلو مشکلات اور اس کے حل کے بارے میں تھی، آج ہم یہ چاہیں گے کہ آپ ہمارے ناظرین کو گھر کے اندر جو اقتصادی پرابلم ہیں اس کے بارے میں بتائیں کہ کیوں پیش آتی ہیں. تو سب سے پہلے میں جو آپ سے سوال پوچھنا چاہوں گی کہ اقتصادی مشکلات اور گھریلو مشکلات کا آپس میں کانٹیکٹ کیا ہے، ان کا آپس میں رابطہ کیا ہے، اور خود گھرانے کے اندر اور خاندان کے اندر اقتصاد کی تعریف کیا ہے یا اقتصاد کا مفہوم کیا پایا جاتا ہے، اس پر آپ روشنی ڈالیے پلیز.
دیکھیے، بعض تحقیقات یہ بتاتی ہیں کہ خاندان میں اقتصاد اور اس اقتصاد کو مینج کرنے کے حوالے سے جو اختلافات پائے جاتے ہیں، ان میں سے اکثر لڑائی جھگڑے اور اکثر بحثیں جو گھروں میں اب میاں بیوی کی صورت میں ہیں یا والدین اور اولاد ہے یا کسی بھی شکل میں جو یہ لڑائی جھگڑے پائے جاتے ہیں خاندان میں، اس کا تعلق جو ہے خود یہی اقتصادی مسائل سے ہوتا ہے اور اقتصادی بحران کی وجہ سے ہوتا ہے. اب ہم اقتصاد کی تعریف کریں کہ اقتصاد کیا ہے. تو گھرانے اور خاندان میں اقتصاد کو ہم یوں تعریف کر سکتے ہیں، اقتصاد سے مراد گھر کے اندر علم تدبیر کا ہونا ہے. تدبیر سے کیا مراد ہے؟ یعنی کہ ہمیں یہ علم ہونا چاہیے کہ گھر کو مالی حوالے سے ہم نے کیسے مینج کرنا ہے. اب ہر گھر کے لحاظ سے جو ہے یہ تدبیر مختلف ہوتی ہے، ہم ایک کلی قانون جو ہے سب گھروں کے لیے لاگو نہیں کر سکتے. مالی حوالے سے کوئی متوسط ہے، کوئی جو ہے اعلیٰ پیمانے پر استطاعت رکھتا ہے مال کی، کسی کے ادنا پیمانے پر ہے. لہٰذا ہر گھر دیکھے کہ اگر میں مثال دوں، مثلا مہینے کے عنوان سے جو خرچہ گھر میں آتا ہے، جو مال ہمیں تنخواہ کی صورت میں یا کسی بھی صورت میں جو ملتا ہے، اسی طرح سے بعض گھروں میں رواج ہے کہ روزانہ کی آمدنی ہوتی ہے. تو اب ان پیسوں کو، اس مال کو ہم نے کس طرح سے مینجمنٹ इसको देनी है, और उसके बाद जो है हमें ये शऊर होना चाहिए, ये इल्म और ये बसीरत होनी चाहिए कि अब महीने में अगर 30 दिन पाए जाते हैं तो हम किस तरह से इस माल को तकसीम करें इन 30 दिनों में, कि हमारी ज़रूरियात भी पूरी हो जाएं और बाद में अगर ये कोशिश हो कि बचत भी हो जाए तो बहुत अच्छा है। लिहाजा इक्तिसाद की तारीफ यही है कि घर के अंदर आप इल्म तदबीर रखें, सरपरस्ती और मैनेजमेंट इस हवाले से हो कि माली हवाले से कोई मुश्किल पेश ना आए।
जी, बहुत बहुत शुक्रिया मासूमा साहिबा। मेरा अगला सवाल आपसे ये है कि घर के अंदर इक्तिसादी मुश्किलात को दूर करने के हवाले से हमें कौन से ऐसे अहम काम अंजाम देने चाहिए कि जिसके ज़रिए हम ये बहरान इक्तिसादी के नज़दीक ना हो जाएं, या घर में पैसों की कमी ना वाक़ हो, इस तरह इसके बारे में हमें कौन सा ऐसा काम अंजाम देना
सही,
चाहिए?
आपके बुहरान इक्तिसादी से मुझे याद आया कि दुनिया इस वक्त बुहरान
बहरान
इक्तिसादी में
इक्तिसादी
शिकार है,
है जी।
तो अब हम अपने घरों को कैसे
जी
बचाएं। चलें इंशाल्लाह खुदा पर जो है ईमान रखते हुए, तवक्कुल करते हुए, और ये कि खुद जब इंसान नेक आमाल को ज़्यादा अंजाम देता है कि तो परवरदिगार आलम भी वादा कर रहा है कुरान में कि उसके रिस्क में हमेशा इजाफा
इजाफा करें।
फरमाएगा। अब अगर हम जो है इज्तिमाई हवाले से, जैसे कि इंसान अपने इल्म के हवाले से सोचता है और कोशिश करता है कैसे मसाइल को हल करे, तो 6-7 इकदाम बताए जाते हैं इक्तिसादी मुश्किलात के हल के लिए। सबसे पहले माली मौजूआत के हवाले से मियाँ बीवी से मैं मुखातिब हूँ कि मियाँ बीवी खुल कर एक दूसरे को घर में जो भी माली हालत है एक दूसरे के इल्म में होनी चाहिए,
जी
और इसमें कोई शर्म की बात नहीं कि अगर शोहर कहे कि मैं छुपा लेता हूँ इस बात को। अब अगर छुपाएगा तो नुकसान में रहेगा,
नुकसान
क्यों?
है
क्यों इस तरफ से तवक्को ज़्यादा होगी, और शायद ऐसी दरख्वास्त हो बीवी और बच्चों की तरफ
बच्चों
से
की तरफ
जिसको वो
से
पूरा ना
ना
कर
कर सके।
सके, और ये भी खतरा है कि अगर फिर पूरा नहीं कर सकता तो शायद फिर हलाल कमाई के जरिए अगर इस चीज़ को पूरा नहीं कर सकता तो फिर
तो
खुदा
हराम
नखास्ता हराम की तरफ चल
जी।
पड़े। तो माली मौजूआत के हवाले से खुलकर मियाँ बीवी एक दूसरे को जो है बताएं। जब घर में मियाँ बीवी को पता होगा कि हमारी माली इस्तेताअत कितनी है, तो खुसूसन खरीदारी के हवाले से, आपने कोई नई चीज़ बाजार से खरीदनी है तो हमारी तवज्जो होगी उस मसले की तरफ। और अक्सर घरों में देखा जाता है कि क्योंकि ज़्यादा एक दूसरे से यानी इल्म नहीं होता इस हवाले से, तवक्को ज़्यादा होती है, खरीदारी करके ले आते हैं, पहली रात ही पछताते हैं कि हमने इतनी महंगी चीज़ क्यों
क्यों
खरीद ली,
खरीदी?
काश जो है हम इसकी जगह थोड़ी सी मुतवस्सित कीमत की चीज़ उठा लेते। और ये परेशान पशेमानी जो है ज़ाहिर बाद में जो है कोई फ़ायदा नहीं रखती। और इसके बाद जो है हम हमेशा अपनी आदत ये बनाएं कि जो कुछ हमारे पास है उसी में गुजारा करने की कोशिश करें।
किफायत
एक
शिवारी
जो
करें,
है ज़रबुल मिसल भी है कि जितनी चादर उतने ही
हाँ
पांव
पाँव फैलाए।
फैलाए जाएं। तो ये जो है बहुत ही अहम बात है अगर हम चाहते हैं कि हमारा घर इक्तिसादी हवाले से मसाइल का दोचार ना हो और मुश्किलात पेश ना आए। तीसरी बात ये कि हमेशा माली मुश्किलात को दोनों मियाँ बीवी कोशिश करें मिलकर हल करें। जैसे कि अब अक्सर घरों में यह है कि जिम्मेदारी माल के हवाले से शोहर के ऊपर है, ये लाजिम नहीं। अगर जो है ज़्यादा मकरूज है और जो है माली हवाले से ज़्यादा इस्तेताअत नहीं रखता, और बीवी कोई हुनर रखती है अपने हाथों में, अब कोई भी हुनर हो सकता है, सिलाई सिलाई है, कढ़ाई है, या आजकल जो नए नए हुनर आ चुके हैं बाजार में, अगर हम में इस्तेताअत है तो बीवी जो है वो इस काम में मदद करे
मदद कर
अपने शोहर
सके।
की। रिवायत में भी मिलता है कि एक मरतबा मौला अली अलैहिस्सलाम जनाब सैयदा के पास आते हैं और कहते हैं, सैयदा क्या कोई चीज़ घर में मौजूद है कि हम इसको बेचकर जो है मैं घर का कुछ सौदा पानी ले आऊं? तो बीवी ने अपने हाथों से छोटा सा कालीन बुना था, उस कालीन को मौला अली अलैहिस्सलाम की खिदमत में पेश करती हैं, और फिर अली अलैहिस्सलाम उन्हीं की इजाज़त से जाकर इस कालीन को बेचते हैं। जो पैसे इस कालीन के बेचने से उनको मिलते हैं वो फिर कुछ सौदा सल्फ में और कुछ दूसरी ज़रूरियात में खर्च हो जाते हैं। लिहाजा हर घर का फर्द इक्तिसाद के हवाले से अगर उसके हाथ में कोई हुनर है तो अपनी जिम्मेदारी समझे कि मैं जो हूँ घर के मर्द की मदद के जरिए इस मसले को हल कर सकती हूँ। और उसके बाद जो है अगर कोई नुकसान और ज़रर हो जाता है माली हवाले से घर के अंदर, एक दूसरे को कोसने की जगह, एक दूसरे को ताना देने की जगह हम कोशिश ये करें कि इस अरसे को सब्र व तहम्मुल से गुजारें, और उम्मीद हो, तवक्कुल हो परवरदिगार आलम की ज़ात पर कि इंशाअल्लाह आइंदा ज़माने में गुशाइश होगी। और पांचवा जो राह हल है, जब माल हमारे हाथ में आ जाता है, खुसूसन खुसूसन कोशिश ये होनी चाहिए कि इसराफ से हम लोग
बच्चे
बचें। इसराफ जो है हमारी जिंदगियों को जो है तहोबाला कर देता है, और आजकल आपको पता है ये चीज़ बहुत ज़्यादा मुआशरे के अंदर पाई जाती है कि बेजा इसराफ की वजह से हम कभी कभी दावत में, इतनी ज़रूरत नहीं है कि आप इतने जो है खाने तैयार करें, एक डिश पे या जो है दो डिशों पे भी गुजारा हो सकता है, लेकिन हमारी आदत बन चुकी है कि जब तक तीन चार डिशेज ना हो हम समझते हैं कि शायद दावत का एहतमाम हम सही तरह से कर नहीं पाए। या फिर जब नई नई तनख्वाह मिलती है तो बाज़ घरों में अफसोस के साथ देखा जाता है कि उन्हीं चंद दिनों में, क्योंकि पैसा हाथ में आ जाता है तो फौरन इसको खर्च करना चाहते हैं। अब खर्च करने का नुकसान क्या है कि पहले ही 15 दिनों में पैसे खत्म
खत्म।
हो जाते हैं, लिहाजा इस चीज़ की तरफ भी हमारी तवज्जो होनी चाहिए कि इसराफ से बचें, जितनी ज़रूरत है उतना खर्च करें। छठा तरीका ये है कि अगर हम उस किफ़ायत शुआरी में, उस क़नात में कामयाब हो गए तो अब अच्छी बात है, हम इसको एक खुशी के तौर पर मनाएं। ये खुशी बायस बनेगी कि आइंदा महीनों में भी हम कोशिश करेंगे इस क़नात और किफ़ायत शुआरी तक पहुँचें। महीने के आखिर में जो बचत होगी उस बचत के ज़रिए इंसान खुशी महसूस करता है। अलबत्ता एक हुक्म ये भी आ जाता है कि अगर ये बचत साल भर
जी
जो है जारी रहे तो इंशाल्लाह खुम्स की तरफ भी
खुम्स
हम
भी
तवज्जो दें कि खुम्स खुद बायस बनता है इंसान के माल
माल
में
में बरकत।
मनफात में ज्यादती होती है। और उसके बाद आखिर में अगर मैं कोई राह हल पेश करना चाहूँ तो मादी मुश्किलात के हल के लिए हमेशा एक दूसरे का हाथ
हाथ
बटाएं। ये
बटा
हाथ बटाना बायस बनेगा मुश्किलात कम हो जाएं, मोहब्बतें ज्यादा हो जाएं और घर का माहौल इंशाल्लाह
जी
बेहतर से बेहतर हो।
जी बहुत बहुत शुक्रिया, आपने बड़े खूबसूरत अंदाज में इस सवाल का जवाब दिया। यहाँ पर मैं आपसे ये पूछना चाहूँगी कि घर के अंदर ये जो मुश्किलात पैदा होती हैं, इसका रीज़न क्या है, किस वजह से ये इक्तसादी मुश्किलात पैदा होती हैं?
जी असल में एक जो तसव्वुर अब हमारे माशरे में पाया जाता है, हर घर ये चाहता है कि बेहतरीन ज़िंदगी गुजारे, हमारे बच्चे हमेशा बेहतरीन लिबास पहने, हमारे बच्चे बेहतरीन स्कूल्स में तालीम हासिल करें, हम खुद पहनने ओढ़ने में या फिर घर का जो डेकोरेशन का सामान है हमेशा बेहतरीन हो। इस बेहतरीन के चक्करों में अगर हम हकीकत की तरफ आएं तो देखें हकीकत ये है कि ये जो दुनिया मादा है, मादी दुनिया असलन ये सलाहियत ही नहीं रखती कि इंसान की तमाम आरज़ुओं को ये पूरा कर सके। अगर ऐसा होता तो ये दुनिया जन्नत बन जाती। इसीलिए परवरदिगार आलम ने हमारे लिए एक ऐसी जगह का इंतखाब किया है जहाँ पर बे इंतहा जो आरज़ुएं हैं वहाँ पर पूरी होंगी, बे इंतहा ख्वाहिशात वहाँ पर पूरी होंगी। लिहाजा ये बात हम जहन से निकाल दें कि ज़िंदगी के किसी मोड़ पर हम अपनी पूरी तमाम ख्वाहिशात के ऊपर तसल्लुत हासिल कर सकते हैं, क्योंकि इस बात को हम मानते नहीं हैं। लिहाजा जहन में हमेशा यही मतलब ख्याल रहता है कि एक वक्त ऐसा आए हम तमाम ख्वाहिशात को जो है हासिल कर लें इस ज़िंदगी में। और आपको पता है कि मुआशरा हमेशा तीन तबकात में तकसीम हो
तकसीम
जाता
होता
है,
जी
फ़करा हैं, मुतवस्सित घराने हैं, उमरा हैं।
हमारा
आज अगर आप चलें फ़करा और मुतवस्सित घरानों को छोड़ दें, उमरा से भी ये सवाल करें कि क्या आपकी ज़रूरियात पूरी हो
पूरी हो
रही
रही
हैं,
है?
जवाब आएगा नहीं,
नहीं
हमारा भी गुजारा
नहीं
नहीं हो रहा। बस यहाँ से पता चलता है कि इसराफकारी बहुत ज़्यादा है, क़नाअत से हम लोग बहुत ज़्यादा दूर चले गए हैं, और अफसोस के साथ कहना पड़ता है कि दीन से भी दूरी है, मजहब से भी दूरी है। बस ये तमाम बातें बायस बनती हैं कि इक्तिसादी मुश्किलात जो हैं वो हमारे घरों में दाखिल हो जाएं।
जी बहुत बहुत शुक्रिया मासूमा साहिबा। यहाँ पर मैं आपसे अगला सवाल जो पूछना चाहूँगी वो ये है कि इन जो इक्तिसादी मुश्किलात हैं इनके साथ कैसे मैनेजमेंट किया जाए, क्योंकि अक्सर घरों में यही शिकवे गिले आते हैं कि हमारे बजट ख़त्म हो गया है, कैसे गुजारा करें, बीवी अपने शौहर से लड़ती हुई नज़र आती है, और ये किस तरह इनके साथ मैनेजमेंट करें?
जी इसमें है कि देखें जिस तरह से घर में वालिदैन अपने ऊपर ये जिम्मेदारी समझते हैं کہ اجتماعی حوالے سے، عاطفی حوالے سے، روانی حوالے سے، یہ لوگ چاہتے ہیں کہ گھر میں جو ہے پورا تسلط ہو، سرپرستی ہو، مدیریت ہو. اسی طرح سے گھر کے افراد اس چیز کو ہی پسند کرتے ہیں کہ دوسرے خاندانوں کے ساتھ، دوسرے گھرانوں کے ساتھ جب رابطہ قائم کریں تو یہ رابطہ دوستانہ رابطہ ہو، اور اس دوستی کی وجہ سے خود یہ گھر ہے جو مضبوط ہو رہا ہے، مستحکم ہو رہا ہے، معاشرے میں اس کا نام پیدا ہو رہا ہے. بس بالکل اسی طرح ضرورت ہے کہ والدین اپنے گھر میں اقتصادی سرپرستی بھی رکھیں. اس کی طرف ہماری توجہ زیادہ نہیں ہوتی. اقتصادی سرپرستی خود ایک ہنر ہے، خود ایک فن ہے. بس جب اقتصادی سرپرستی ہوگی ہمارے گھر میں تو ہمارے گھر کی بنیاد ہے جو مضبوط ہوگی، ہمارے گھر کی جو جڑیں ہیں وہ مستحکم ہوں گی. تو یہ بھی جو ہے ایک بہت بڑی وجہ ہے جس کی وجہ سے ہم جو ہے مینجمنٹ سے دور چلے جاتے ہیں. کیوں؟ اس لیے کہ اقتصادی سرپرستی نہیں ہے گھروں میں. اور دوسرا یہ کہ ہم دیکھتے ہیں کہ ہر گھر میں اس کے مالی حالات کے حوالے سے سرپرستی کا انداز بھی الگ ہے. جیسے کہ میں نے پہلے کہا کہ ہم کلی طور پر کوئی حکم جاری نہیں کر سکتے. ہر گھر میں اپنے الگ حالات ہیں، ان حالات کو دیکھتے ہوئے ہر گھر میں مینجمنٹ بھی الگ ہے، سرپرستی بھی الگ ہے. تو اب اگر تحقیقات کی طرف ہم جائیں تو تحقیقات کیا بتاتی ہیں کہ تقریباً تمام گھرانوں میں 80% سے زیادہ جو خرچہ ہوتا ہے وہ صرف جو ہے ایک دوسرے سے مقابلہ کرنے کے لیے، ایک دوسرے کو دکھانے کے لیے. فیشن تبدیل ہو رہے ہیں، اس فیشن کو دوسروں کی نگاہوں تک لانے کے لیے، یا پھر مختصر کہوں وہی شو بازی. تو یہ دیکھا دیکھی کہ جو بیماری ہے.
جی ایکسکیوز می، یہاں پر ایک چھوٹا سا بریک لیتے ہیں، بریک کے بعد پھر گفتگو کو جاری رکھتے ہیں. ناظرین جائیے گا نہیں، رہے گا ہمارے ساتھ، لیتے ہیں ایک چھوٹا سا بریک، ملتے ہیں بریک کے بعد.
گھریلو مشکلات اور ان کا حل. اس میں کوئی شک نہیں کہ معاشرے میں جب ایک گھر تشکیل پاتا ہے تو اس گھر میں خوشیوں کے ساتھ ساتھ مختلف نوعیت کی مشکلات بھی جنم لیتی ہیں. جب ہم معاشرے کو منصفانہ نگاہ سے دیکھتے ہیں تو کوئی بھی گھر مشکلات سے آری نظر نہیں آتا، بلکہ معاشرے کی اس اہم اکائی میں طرح طرح کی مشکلیں نظر آتی ہیں. ان مشکلوں میں بعض خود میاں بیوی سے متعلق ہوتی ہیں اور بعض گھر میں پرورش پانے والے بچوں سے. ہم ان مشکلوں کو حسب ذیل عناوین کی شکل میں بیان کرتے ہیں. معیشی اور سماجی مشکلات، علمی اور تربیتی مشکلات، تہذیب اور ثقافتی مشکلات، دینی اور مذہبی مشکلات. اسلامی تعلیمات میں ہر مشکل سے نمٹنے کی راہ بیان ہوئی ہے، لہٰذا گھر کے بزرگ ان مشکلات کا حل اسلامی تعلیمات کی روشنی میں ڈھونڈ سکتے ہیں.
ناظرین بریک کے بعد ایک بار پھر آپ کو گھرانہ پروگرام میں موسٹ ویلکم اور خیر مقدم پیش کرتی ہوں. آئیے ناظرین اپنی گفتگو کو جاری رکھتے ہیں. جی معصومہ صاحبہ، ہماری گفتگو چل رہی تھی، بریک لینی پڑی. وہ سوال آپ سے پوچھا تھا اس کے بارے میں کہ گھر کے اندر جو اقتصادی مشکلات ہیں ان کے ساتھ کیسے مینجمنٹ کیا جائے، تو آپ بتا رہی تھیں تو بریک لینا پڑ گئی تھی. جی
جی، تو اس میں جواب یہی دیا تھا کہ اگر آج کے زمانے میں انسان بہت زیادہ بھی محنت کر لے، تب بھی جو مقابلہ چل رہا ہے دیکھا دیکھی کا، اور ایک دوسرے کو صرف دکھانے کے لیے ہم بہت زیادہ اسراف کرتے ہیں اور خرچے ہمارے ہاتھوں میں رہ جاتے ہیں، اس کی وجہ سے جو ہے یہ مسائل بھی پیدا ہوتے ہیں، اور وہ مینجمنٹ جو ہونی چاہیے، سرپرستی جو ہونی چاہیے اقتصادی حوالے سے، وہ باقی نہیں رہتی. اور تحقیقات بھی بتاتی ہیں کہ تقریباً 80% سے زیادہ خرچہ گھرانوں کا جو ہے صرف اس بری عادت کی وجہ سے، تجمل گرائی کی وجہ سے، اس فیشن کی وجہ سے. مثال کے طور پر اب میں مثال دوں خواتین کی، اگر ہمیں یہ عادت ہو کہ ہم ایک جوڑے کو کسی محفل میں 2-3 دفعہ پہن لیں تو اس میں کوئی قیامت نہیں آنے والی، نہ ہی جو ہے زمین آسمان ایک ہو جائے گا. یہ بہت بڑا المیہ بن چکا ہے اس وقت ہمارے اپنے معاشرے کا کہ ہم ایک لباس کو اگر کسی کے سامنے کسی محفل میں پہن لیتے ہیں تو دوبارہ گوارا نہیں کرتے کہ اس لباس کی طرف بھی دیکھیں. اور آپ خود بتائیں اب جو مہنگائی کا حال ہے، तकरीबन हर मुल्क में महंगाई जो है पहले से
बहुत ज्यादा
बढ़ती जा रही
जी
है। और अब
आमदनी कम
खवातीन का
है
अगर लिबास है तो देखें, अब जो है लेसेस अलग खरीदारी हो रही हैं, जो है
जी,
दुपट्टे अलग रंगवाए जा
मैचिंग हो
रहे
रही
हैं,
है
बहुत
सारी चीजें
फिर जूते भी साथ हों, और
जी।
बहुत सारी ऐसी चीज़ें। अब मिसाल में जुज़ियात में नहीं जाती, लेकिन आप इसी का तसव्वुर करें, अगर हम लोग थोड़ा सा कंट्रोल कर लें और हम अगर ये अच्छी आदत बना लें कि साल में जो है जो 5-6 जोड़े अच्छे और खूबसूरत हैं उन्हीं में गुजारा करें, तो काफ़ी बचत हो जाएगी।
जी
और ये खुद एक मुआशरे का अलमिया। फिर यहाँ पर परवरदिगार आलम सूरह बनी इसराइल में फरमा रहा है कि इसराफ मत करो और अपने माल को पराकंदा मत करो, इसलिए कि इसराफ करने वाले शैतान के भाई हैं, और शैतान ने परवरदिगार आलम के सामने कुफ्र किया। अगर हम इस इसराफ को वाकया एक गुनाह कबीरा की निगाह से देख लें तो बहुत से हमारे बेजा खर्चे जो हैं वो कम हो जाएंगे, किस खौफ से कि परवरदिगार आलम हमसे राजी नहीं है और उसके गजब का हम बाइस बन रहे हैं। और मसाइल भी इसीलिए पैदा होते हैं कि अब फिर दोबारा मैं खवातीन की तरफ आ जाऊंगी, आज खवातीन नाराज ना हो जाएं। खुसूसन अक्सर घरों में देखा जाता है कि बीवियों को यह आदत होती है अपने शोहरों से औकात से बढ़कर
तवक्को कर
तवक्को भी रखती हैं, मुतालिबा भी होता है। और अब देखिए, माली इस्तेतात एक खास वो है,
हद तक
इस्तेतात
होती
है, एक
जी
खास हद तक है। अब जब शोहर पूरी नहीं कर सकता इन तमाम ख्वाहिशात को, तो नागुजीर आजकल के माशरे में देखा जा रहा है कि उन कामों की तरफ रुख करते हैं जिनको इस्लामी शरीयत शायद जायज़ न समझे। लिहाजा हम अगर अच्छी मुदीरियत रखना चाहते हैं, अच्छी सरपरस्ती अपने घरों में रखना चाहते हैं इक्तिसादी हवाले से, तो इन तमाम बातों की तरफ हमें तवज्जो करनी पड़ेगी
जी।
इंशाल्लाह।
बहुत बहुत शुक्रिया, आपने घर आने की बात की घर के अंदर ख्वातीन के बारे में। तो यहाँ पर मैं बच्चों के बारे में एक सवाल पूछना चाहूँगी, बच्चों की पॉकेट मनी के हवाले से। इधर से बच्चों का गिला होता है वालिदैन के साथ कि हमें कम जो है वो पॉकेट मनी मिल रही है, उधर से वालिदैन कहते हैं बच्चों की तवक्कोआत ज़्यादा है। तो इसके बारे में आप क्या कहना चाहेंगे कि किस तरह हल किया जाए इस मुश्किल को?
जी, बच्चों की पॉकेट मनी के हवाले से अब देखें, असल में थोड़ा सा तसव्वुर एक गलत है हमारे मुआशरे में।
जी
हम ये समझते हैं बड़े वालिदैन के बच्चे को जो हम जेब खर्च देते हैं वो उसके हक्कु ज़हमत के तौर पर है। मसलन अगर वो नेक काम अंजाम देगा, हमारा कहना मानेगा, अच्छे काम करेगा, तो हम उसको पैसे देंगे। और अगर वो हमारे कामों का अंजाम नहीं देता, फरमानबरदारी नहीं करता, हमें अज़ियत देता है, तो हम जो है ये पैसे उससे वापस ले लेंगे। बस ये जेब खर्च जो है वो आजकल बच्चों के लिए एक धमकी बन गया है कि अगर आप अच्छा काम करोगे पैसे आपके पास हैं, अगर ये अमल अंजाम नहीं देते तो पैसे छीन लिए जाएंगे। जबकि जेब खर्च देने का असल फलसफा क्या है कि हम बच्चे की इक्तिसादी तरबियत करें। आप कुछ पैसे उसके इख्तियार में रखो और उसको ये आज़ादी भी दो कि इन पैसों को वो कैसे खर्च करे।
कैसे
बेशक अपनी तरफ से थोड़ा सा हम हिदायत दे देंगे, तलकीन कर देंगे, नसीहत कर देंगे, देखो बेटा ये ज़रूरियात होती हैं, और रहनुमाई भी करेंगे कि हमेशा आदत ये होनी चाहिए जब हम कोई चीज़ बाज़ार में ख़रीदने जाते हैं तो अगर कम से कम कीमत वाली चीज़ को उठाते हैं तो इसमें हमारा अपना फ़ायदा है, देखो पैसों की बचत होती है। रहनुमाई करेंगे लेकिन उसको आज़ादी दें कि वो अपने पैसों को कैसे खर्च
कैसे
करे।
खर्च करें
अब इस खर्च करने के साथ साथ आहिस्ता आहिस्ता उम्र गुजरने के साथ साथ वो सीखेगा कि जब वो बड़ा हो जाता है, अपने पाँव पे खड़ा होगा, तो इकतसादी हवाले से सरपरस्ती कैसे हो उसके घर में। लिहाजा इसमें उम्र का भी बहुत अमल दखल है। मसलन अगर आप 4, 5, 6, 7 साल के बच्चे को जेब खर्च देते हो महीने के तौर पर हर महीने में, तो अब हम ये तवक्को ना रखें कि वो सारा महीना इनको संभाल के रखेगा। ये जो उम्र है जब आप इनको पैसा दोगे उसी दिन खर्च हो
उसी
जाएंगे,
दिन खत्म हो जाएंगे
तो उम्र का बहुत अमल दखल है।
जी।
अलबत्ता वालदेन की रहनुमाई साथ साथ चलती रहे, और उसके बाद जो है मसलन 12, 13, 14 साल से ऊपर जो बच्चे हैं इनको जब आप जेब खर्च देते हो, ये महीने में इन पैसों को संभाल सकते हैं। अब इनको ये सिखाया जाए कि नौजवान या जवान किस तरह से अपनी ज़रूरियात को इन्हीं पैसों में गुजारा करते हुए पूरी करे। ऐसा ना हो पैसे उसको मिल जाएं लेकिन पैसे खर्च हो जाएं, ज़रूरियात अभी भी बाकी हैं। और सबसे आखिरी बात ये कि ना तो बच्चों का जेब खर्च इतना ज़्यादा हो कि हमें ये खदशा हो ये लोग बिगड़ जाएंगे, और बिगाड़ पैदा होने का डर है, ना ही इतना कम हो कि जवान जो है अपनी जरूरियात को भी पूरा
ना
नहीं
कर
कर
सके।
सकता। बस जेब खर्च का फलसफा और मकसद क्या है? बच्चे की इक्तिसादी तरबियत, ना कि उसको धमकी का एक जरिया बना ले कि अगर आप हमारा कहना मानते हो तो फिर बहुत हम अता करेंगे, और अगर कहना नहीं मानते तो सारा महीना कोई खबर
जी
नहीं है।
जी बहुत बहुत शुक्रिया। मैं यहाँ पर आपसे ये पूछना चाहूँगी एक और सवाल, कि जिस तरह अहले बैत रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम हमारे लिए नमूने अमल हैं, उनकी ज़िंदगियाँ हमारे लिए नमूने अमल हैं और आइडियल भी हैं, तो मैं ये चाहूँगी कि आप उनकी रोशनी में जनाबे सैयदा फातिमतुज़ ज़हरा सलामुल्लाह अलैहा की हालत ज़िंदगी पर किस तरह उन्होंने अपने बच्चों की तरबियत की, और जिस तरह अभी आपने इशारा किया था कि इक्तिसादी हवाले से भी किस तरह इमाम अली अलैहिस्सलाम की हेल्प की उन्होंने, इस पर मज़ीद थोड़ी सी रोशनी डाली है।
जी देखिए, अब ईद मुबाहला के
जी
हवाले से अहले बैत का दिन है आज,
जी
और
बिल्कुल
खुदा जो है हम सबको उनका वाकया सही मानों में
पैरों
पैरोकार
का
बनाए।
अदाई है।
अहले बैत के घराने में बच्चों की तरबियत के हवाले से हम जब तवज्जो करते हैं तो
जी
देखते हैं जनाब सैयदा ने चंद उसूल इस्तेमाल किए हैं घर पे तरबियत के लिए। ये तसव्वुर गलत है, अलबत्ता मैं नहीं कहती कि ऐसी बात नहीं थी। इस घराने में मौजूद हर शख्सियत मासूम है, लेकिन इसका मतलब ये भी नहीं कि जनाब सैयदा ने अपने बच्चों की तरबियत के हवाले से कुछ इकदाम ना किए हों और ये सब तरबियत ये लोग पीछे से लेकर आए हों। नहीं, जनाब सैयदा ने तरबियती हवाले से भी काफ़ी इकदाम किए और इस छोटे से घर को एक दर्सगाह बनाया।
जी बिल्कुल
कुछ जो उसूल हैं अगर मैं आपकी खिदमत में पेश करना चाहूँ, सबसे पहले जनाब सैयदा ने बच्चों की तरबियत के हवाले से जो कदम उठाया है वो क्या है कि बचपन से ही बच्चों के अंदर तकवा और ईमान की नशोनमा की है, तकवा को परवान चढ़ाया, और इस तकवा की तरफ हम सबकी तवज्जो होनी चाहिए। जब कहा जाता है बच्चा 3 साल का हो जाए उसको कलमाए तैयबा सिखाओ, उसको वुजू करने का तरीका सिखाओ, ये तमाम बातें तरबियत में असरअंदाज
जी
हैं।
बिल्कुल
जब 7 साल का हो जाता है तो नमाज पढ़ने पर अम्र करो, इसका मतलब ये तमाम बातें उसके वजूद को बनाने में मदद देती हैं। रिवायत में मिलता है कि एक मर्तबा रसूल खुदा सल्लल्लाहु अलैहि वालैहि वसल्लम नमाज पढ़ रहे थे। इमाम हुसैन अलैहिस्सलाम नहायत ही कम सिनी का आलम था, यानी कि अभी नए नए पाँव पे खड़ा होना इन्होंने सीखा था। जाकर रसूल अकरम के पास खड़े हो जाते हैं, रसूल अकरम तकबीरतुल इहराम कहते हैं, अल्लाह अकबर। हुसैन अलैहिस्सलाम के मुँह से ये जुमला नहीं निकलता, लुकनत है ज़बान में अभी। रसूल खुदा समझ जाते हैं कि ये तिफल जो है बोलना चाहता है,
बोलना चाहते
इसी कलाम को दोहराना चाहता है। नमाज तकबीरतुल इहराम की हालत में है, लेकिन रिवायत कहती है 7 मरतबा तकबीर को दोहराया
दोहराया जाए।
हत्ता के बच्चे के मुंह से अल्लाह अकबर
अकबर
की आवाज आई, उसके बाद अपनी नमाज को जारी रखा। बस इस अम्र की तरफ तवज्जो भी बहुत हमारे लिए अहम है। जनाब सैयदा शबाए कद्र में बच्चों को सोने नहीं देती थी। हम कहते हैं कि बच्चे सो जाएं ताकि हम अच्छी तरह
आराम
से
से
इबादत कर लें,
इबादत कर
हम
सकें।
अच्छी तरह से खुदा खुदा करें, हालांकि अगर बच्चे जागते हैं हमारे लिए डबल जहमत है, शायद हमारा ध्यान उस तरह से रिक्कत आमीज हालत भी ना हो,
जी
खुदा की तरफ ना जाए, लेकिन जनाब सैयदा तवज्जो देती हैं। रिवायत कहती है कभी कभी बच्चों की आंख लग जाती थी, कमसिन बच्चे थे, जनाब सैयदा पानी के छींटे मारकर बच्चों को जगाती थी ताकि जो है शबाए कद्र में उन आमाल के नाजिर रहें और इनकी रूह पर असर हो।
जी
दूसरा उसूल, हमेशा शख्सियत का एहतराम किया है जनाब सैयदा ने। बच्चों के हवाले से उनकी शख्सियत को दूसरों के सामने तोड़ने की कोशिश नहीं की। ये आदत नहायत ही गलत है घरानों में कि अगर बच्चा कोई गलती करता है तो आप दूसरों के सामने उसकी इहानत करो। जनाब सैयदा ने बच्चों की शख्सियत के हवाले से बहुत तवज्जो दी। रिवायत कहती है रसूल खुदा के पास अपने दोनों बच्चों को लेकर जाती हैं हसनैन को। अब मैं बहुत तेज़ी से क्योंकि नकल करना चाहती हूँ इसलिए ज़रा जल्दी जल्दी बोल रही हूँ।
जी
तो जब वहाँ पर पहुँचती हैं रसूल खुदा से फरमाती हैं, बाबा जान मेरे बच्चों को कुछ अता करें, हालांकि बच्चों के अंदर ये चीज़ें मौजूद हैं क्योंकि उनकी शख्सियत को बढ़ाना चाहती हैं, उनकी अपनी नज़रों में उनकी अपनी शख्सियत बुलंद हो। कहती हैं बाबा जान इन्हें कुछ अता करें। रसूल अकरम मुस्कुराते हैं, फरमाते हैं, ऐ मेरी बेटी, अपनी सियादत हसन को अता करता हूँ, अपनी शुजाअत हुसैन को अता करता हूँ। और रिवायत कहती है बच्चे बहुत खुश हुए जब उन्होंने ऐसा एजाज़ देखा कि नाना उनको ये एजाज़ दे रहे हैं। तीसरी अहम बात, जनाब सैयदा ने दूसरों के हकूक के हवाले से हमेशा बच्चों को शिनाख्त कराई है। دوسروں کے حقوق کی پامالی کبھی بھی ان کو منظور نہیں تھی۔ آج ہم کسی گھر دعوت پر جاتے ہیں، ہم خود جو ہے آرام سے بیٹھ جاتے ہیں کیونکہ مہمان ہیں۔ اب بچے جو ہے شیشہ توڑیں، بچے جو ہے خرابی ایجاد کریں، بچے جو ہے گھر کا سامان ادھر ادھر کر دیں، ہم کیونکہ مہمان ہیں بچوں کو نہیں روکیں گے۔ یا پھر کبھی کہتے دیتے ہیں کہ ابھی بچے چھوٹے ہیں، 7 سال تک بچہ بادشاہ ہوتا ہے، لہٰذا ہم جو ہے منع نہیں کرتے۔ حالانکہ شخصیت، دوسروں کے حقوق کا خیال رکھنا ہم سب پر فرض ہے۔
جی ایکسکیوز می، مسما صاحبہ یہیں پر ٹیلی فون پر ایک موجود ہے، ہماری سسٹر، ان سے سوال پوچھتے ہیں پھر اپنی گفتگو کو جاری رکھتے ہیں۔ جی ہیلو، السلام علیکم۔
وعلیکم السلام۔
ہاں جی، آپ کا نام؟
میرا نام مبین زہرہ ہے اور میں آپ کا پروگرام دیکھ رہی ہوں۔
جی
بہت اچھا پروگرام ہے۔ تو میں خانم سے یہ سوال پوچھنا چاہوں گی
جی
کہ جو بچوں کو جو پیسے دیے جاتے ہیں، کہ امیر بچوں کے پاس تو بہت زیادہ پیسہ ہے
جی
اور غریب بچوں کے پاس کم ہوتا ہے
جی،
تو پھر ان کا جو ہے یہ بیلنس کس طریقے سے رکھا جائے کہ امیر بچہ بھی یعنی اخراجات ہیں وہ افورڈ کر سکے اور غریب بچہ بھی؟
جی
میرا یہ سوال ہے خانم۔
جی آپ کا بہت بہت شکریہ۔ جی ابھی آپ کے، ہم آپ کے سوال کا جواب ہماری مہمان ابھی آپ کو دیں گے۔ آپ کا بہت بہت شکریہ، آپ سے خدا حافظ کرتے ہیں، اللہ حافظ۔ جی موسمہ صاحبہ، سوال تو آپ نے سنا ہی ہوگا، کہہ رہے ہیں ہماری مہمان پوچھ رہی تھیں کہ بچوں کو جو پاکٹ منی دی جاتی ہے، جو امیر ہیں ان کو بہت زیادہ دی جاتی ہے اور جو غریب ہیں ان کو کم ملتی ہے، تو کس طرح یعنی کس طرح بچوں کو پاکٹ منی دی جائے کہ غریب اور امیر کا فرق جو ہے یہ درمیان میں جو ہے وہ مٹ جائے، کس طرح؟
دیکھیں اس میں شمالہ کافی سارے لوگوں کو کردار ادا کرنا
جی
پڑے گا۔ زیادہ تر بچے جو ہے کہاں پر ایک دوسرے کو دیکھتے ہیں کہ کس کے پاس زیادہ پاکٹ منی اور کس کے پاس کم؟ زیادہ تر ٹکراؤ سکولز کے اندر ہوتا ہے۔ سکولز میں جب بریک ہوتی ہے تو کیونکہ دوستیاں ہیں یا پھر ایک دوسرے کو بچے دیکھتے ہیں، تو یہاں پر اگر خود سکول کے اولیاء جو ہیں یعنی سکول میں جو پرنسپل ہیں یا جو اساتید ہیں، اگر یہ قانون رکھتے کہ ہماری زیادہ تر توجہ پیسوں کو ہٹا کر پھلوں کی طرف یا پھر گھر میں جو سالم چیزیں بنتی ہیں ان کو آپ لنچ میں لے کر آؤ، اور یہ ہو کہ ایک حد ہو کہ اس سے زیادہ جو ہے خرچہ نہ کیا جائے، البتہ اس کے لیے محنت کی ضرورت ہے۔ دوسری طرف اگر بچہ آج سے ہی نہیں سیکھتا اس بات کو کہ اگر کسی کے پاس کوئی مال اور چیز موجود ہے تو میرے پاس یہ چیز نہیں ہے تو میں نے اس پر صبر کرنا ہے، تو بڑے ہو کر اس کے لیے مسائل پیش آئیں گے۔ ہم معاشرتی طبقاتی حال دیکھتے ہیں کہ عمراء اور غرباء میں بہت زیادہ فرق ہے، اور اس کی بھی بہت ساری وجوہات ہیں۔ خمس و زکوٰۃ سے معاشرہ دور ہے، آئمہ کی روایات ہیں کہ اگر خمس و زکوٰۃ سب ادا کرتے تو معاشرے میں کوئی فقیر نہ ہوتا، جب امام زمان نے آنا ہے تو کیا ہونے، کیوں معاشرے میں کوئی غریب ہمیں نظر نہیں آئے گا؟ اس لیے کہ مالی حوالے سے، اقتصادی حوالے سے برابری ہوگی۔ رہ گئی بچے کی بات، تو اس میں جو ہے ہم خود گھروں میں اس انداز میں بچوں کی تربیت کریں کہ صبر، حوصلہ، تحمل ان کے اندر پایا جائے۔ اب ایسا نہیں ہو سکتا کہ اگر امیر جو ہے زیادہ پیسے لے کر آ رہا ہے تو غریب بچہ اگر والدین نہیں دیتے تو نہ، اب خدا نہ کرے کہ وہ چوری کی طرف جائے، بغیر پوچھے والدین کا مال اٹھا کر لے کر جا رہا ہے۔ تو یہ پہچان، یہ شناخت ہم نے خود کرانی ہے، اور یہ صبر اور تحمل اور حوصلہ، اور وہی دوبارہ میں اسی طرف واپس آؤں گی جناب سیدہ کے سنہری اصول کہ دیکھیں شخصیت کی اس طرح سے تربیت کی ہے کہ ان کو کبھی ضرورت محسوس نہ ہوئی، کہ وہ کبھی ذہن میں ان کی یہ بات آئے کہ ہم میں کوئی چیز کم ہے۔ حقوق کی بات ہو رہی تھی تو اس میں یہ کہ روایت میں ہے، رسول خدا ایک مرتبہ مہمان تھے جناب سیدہ کے گھر، رات کو سو جاتے ہیں، آدھی رات کو امام حسن علیہ السلام نیند سے بیدار ہوئے، پیاس کا اظہار کر رہے ہیں، تو رسول خدا نے پانی کا جام پلایا۔ یہاں پر حسین علیہ السلام بھی فوراً اٹھ جاتے ہیں، اور کیونکہ چھوٹے اکثر بچوں کی عادت ہے، دوڑ کر پانی کے پیالے کی طرف گئے اور چھیننا چاہتے ہیں۔ رسول خدا نے پیار سے روک دیا، اتنی دیر تک پیار کرتے رہے جب تک حسن علیہ السلام نے پانی پی نہ لیا۔ جناب سیدہ نے یہ منظر دیکھا، سوال کیا، بابا جان آپ کو حسن سے زیادہ پیار ہے؟ جواب میں کہتے ہیں یقیناً نہیں، کیونکہ حسن نے پہلے سوال کیا تھا، لہٰذا اس کا حق ہے کہ اس کو ہم پہلے جواب دیں۔ گھروں میں ہم اپنے بچوں کے حوالے سے زیادتی کر جاتے ہیں. چھوٹا بچہ ہمیشہ لاڈلا ہوتا ہے، دوسرے بچوں کے ساتھ تھوڑی بہت پیار کے حوالے سے، حقوق کے حوالے سے زیادتی ہو جاتی ہے.
ایکسکیوز می، یہاں پر ایک چھوٹا سا بریک لیتے ہیں، بریک کے بعد گفتگو جاری رکھتے ہیں. ناظرین جائیے گا نہیں، رہیے گا ہمارے ساتھ، لیتے ہیں ایک چھوٹا سا بریک، ملتے ہیں بریک کے بعد.
السلام علیکم ویورس، میں ہوں آپ کی ہوسٹ طاہرہ اور پروگرام گھرانہ میں آپ کو خوش آمدید عرض کرتی ہوں. جیسا کہ آپ ہم پروگرام میں دیکھ رہے ہیں کہ ہم کس موضوع پر ڈسکس کر رہے ہیں، تو آئیے اسی موضوع سے ریلیٹڈ ہم ایک اپنے خواہر سے ایک سوال عرض کرتے ہیں. السلام علیکم خواہر.
وعلیکم السلام.
کیا میں آپ سے ایک سوال پوچھ سکتی ہوں؟
جی.
آپ کی نظر میں گھر کی اقتصادی مشکلات کو حل کرنے میں خواتین کا کردار ہے؟
بسم اللہ الرحمن الرحیم. جی بالکل، ایک خاتون کا بہت زیادہ کردار ہے اقتصادی حالات کو کنٹرول کرنے میں، کیونکہ جس طرح ایک مرد کا کردار ہے ایک گھر کو چلانے میں، اسی طرح ایک خاتون کا کردار ہے. کیونکہ مرد جو ہے وہ باہر کی زندگی کو لے کر چل رہا ہوتا ہے، اور سارا دار و مدار گھر کا جو ہے وہ خاتون پر ہوتا ہے.
خواتین اس سلسلے میں کیا رول ادا کر سکتی ہیں؟
جی خواتین، سب سے پہلے ایک خاتون کو اپنی نفسانی خواہشات پر کنٹرول کرنا ہوگا کہ وہ اپنے آپ پر کس طرح کنٹرول کرتی ہے. جب وہ اپنی نفسانی خواہشات کو کنٹرول کر لے گی، پھر وہ اپنے گھر کی اقتصادی حالات پر کنٹرول پا سکے گی. اب ہم جب معاشرے میں دیکھتے ہیں تو ہمیں بہت ساری برائیوں کا سبب جو ہے وہ خواتین نظر آتی ہیں، کیونکہ جب ایک مرد اپنے گھر میں داخل ہوتا ہے تو خواتین اس کے سامنے اپنی خواہشات کی لسٹ جو ہے وہ رکھ دیتی ہیں. اب معاشرے کا مرد مجبور ہے کہ وہ اپنے گھر کے سکون کو بحال رکھنے کے لیے جس طرح سے بھی ہو سکے، جس طرح سے بھی وہ اپنی آمدنی کو بڑھا سکے وہ بڑھاتا ہے، چاہے اسے چوری کرنی پڑے، ڈکیتی ڈالنی پڑے، حتیٰ رشوت اور سود کے معاملے میں وہ کسی بھی حد کو پار کرنا چاہے وہ پار کر لیتا ہے. اب جو ہے ہمارے پاس ایک مولا علی علیہ السلام کی حدیث ہے. مولا فرماتے ہیں کہ خواتین کی تین خصلتیں ایسی بہترین خصلتیں ہیں کہ جو مرد کے لیے بدترین خصلتیں ہیں. وہ کون سی خصلت؟ ان میں سے ایک خصلت جو ہے وہ اور خاتون کا بخیل ہونا. جب ایک خاتون بخیل ہوگی تب وہ اپنے اور اپنے شوہر کے مال کی حفاظت کر سکے گی. جب وہ اپنے اور اپنے شوہر کے مال کی حفاظت کرے گی تبھی وہ اپنے گھر کے جو اقتصادی حالات ہیں ان پر کنٹرول کر سکے گی. رسول خدا صلی اللہ علیہ وسلم فرماتے ہیں الاقتصاد نصف العیش، یعنی اقتصاد جو ہے وہ نصف عیش ہے، نصف زندگی ہے. تو خاتون کے اوپر ایک گھر کی ذمہ داری ہے، اور یہ گھر کیا ہے؟ ایک چھوٹا معاشرہ ہے. گھر ملتے جاتے ہیں، مل چلتے جاتے ہیں، اور ایک معاشرہ جو ہے وہ تشکیل ہوتا ہے. اب جب ایک خاتون اپنی ذمہ داری کو سمجھ لیتی ہے تو پھر وہ اپنے گھر کے اقتصادی حالات کو کنٹرول کر لیتی ہے. جب ایک گھر ٹھیک ہوتا ہے تو دوسرا گھر ٹھیک ہونا شروع ہو جاتا ہے، اور اسی طرح ایک معاشرہ جو ہے وہ اقتصادی برہان سے باہر نکل آتا ہے.
بہت شکریہ. ناظرین یہ تھی ہماری عزیز جنہوں نے اپنی خوبصورت رائے سے ہمیں آگاہ کیا. انشاءاللہ اگلے ہفتے تک آپ کو خدا کے سپورٹ کرتے ہیں. پیا مارے تھا.
ناظرین بریک کے بعد ایک بار پھر آپ کو گھران پروگرام میں موسٹ ویلکم و خیر مقدم پیش کرتی ہوں، اور امید کرتی ہوں کہ آپ کو عوامی رائے پر مشتمل ہماری یہ رپورٹ بھی بہت پسند آئی ہوگی. آئیے ناظرین اپنی گفتگو کو جاری رکھتے ہیں. جی معصومہ صاحبہ، آپ بتا رہی تھی جناب سیدہ سلام اللہ علیہا کس طرح دوسروں کے حقوق کے بارے میں اپنے بچوں سے گفتگو کرتی تھیں، کس طرح ان کو بتاتی تھیں.
جی، تو ہمیشہ دوسروں کے حقوق کا پاس کرنا جو ہے، ہم یہ نہ سمجھیں کہ بلوغ کے زمانے کے بعد حساب و کتاب ہے. جی. اگر کسی کے مال کا نقصان ہوتا ہے تو چاہے کم سنی کے عالم میں ہو یا جوانی کے عالم میں، جوان ہے تو خود نقصان کو پورا کرے گا، اور اگر کوئی بچہ ہے تو اس کی سرپرست پہ واجب ہے کہ وہ نقصان کو پورا کرے. لہٰذا اس حوالے سے بھی ہمیں بچوں کی تربیت کرنی چاہیے اور ان کو یہ بات گوشزد بچپن سے ہی کرنی چاہیے کہ ان کو یہ عادت ہو دوسروں کے مال کا نقصان کبھی نہیں ہونا چاہیے. اس کے علاوہ جناب سیدہ اپنے بچوں کے ساتھ ورزش اور کھیل کے حوالے سے بہت سارے جناب سیدہ کے اشعار ہیں کہ اپنے بچوں کے ساتھ کھیلتے کھیلتے ان اشعار کو پڑھتی تھیں اور بچے جو ہیں ان اشعار کو زبانی کر لیتے تھے. اور انہی اشعار کا عکس جو ہے ہم بعد میں خود میدان کربلا میں بھی اور بازار کوفہ و شام میں بھی دیکھتے ہیں. خود امام حسین علیہ السلام روز عاشور جو فخر کر رہے ہیں اس بات پر کہ جب ان کو مخیر کیا گیا دو امور میں, یا جو ہے آپ موت کو گلے لگا لیں یا پھر ذلت کی زندگی ہے, تو مولا اپنی ماں کی گود پر فخر کر رہے ہیں اور کہتے ہیں میں حسین جو کہ زہرا کی گود میں پروان چڑھا ہوں, کیسے یہ ممکن ہے کہ میں ذلت کی زندگی پر راضی ہو جاؤں. بس ماں تربیت کے حوالے سے بہت زیادہ کردار رکھتی ہے. اگر ہم ان سنہری اصولوں کو اپنی زندگی میں اتارتے ہیں تو انشاءاللہ ہمارے بچے خود اعتمادی میں اور بہترین حوالے سے کہ شخصیت کے اوپر بھی ان کی توجہ ہے, کسی چیز کی کمی نہیں ان کی شخصیت کے اندر, خامخواہ جو احساس کمتری کا شکار نہیں ہوتے, یہ تمام باتیں باعث بنتی ہیں کہ یہ بہترین اور عاقل ترین انسان میں تبدیل ہو جائے.
بہت بہت شکریہ معصمہ صاحبہ. یہیں پر میں ایک اور سوال پوچھنا چاہوں گی, چونکہ وقت میں بھی گنجائش نہیں ہے, صرف دو منٹ یا ڈیڑھ منٹ آپ اس پر گفتگو کریں کہ جناب سیدہ سلام اللہ علیہ کی فضیلت جو ہے وہ قرآن کی نگاہ میں اگر ہمارے ناظرین کو بتائیں.
قرآن مجید میں کافی سارے فضائل موجود ہیں, جیسے آئے تطہیر کا نزول ہے, خود آئے مباہلہ کا نزول, اس میں جو ہے پنجتن کے فضائل ہم سب کے سامنے آتے ہیں, لیکن مخصوصاً جناب سیدہ سلام اللہ علیہا کے حوالے سے سورہ دہر میں ہم دیکھتے ہیں شیعہ مفسرین نے اس چیز کو نقل کیا ہے, البتہ اہل تسنن برادران نے بھی اپنی تفاسیر میں اس چیز کو نقل کیا ہے. اور سب سے پہلے شہید مطہری بیان کرتے ہیں, سب سے پہلے سنی حضرات میں جو مفسر اس نقطے کی طرف مرکوز ہوا تھا ابو الاسود, انہوں نے کیا دیکھا کہ سورہ دہر میں تمام نعمتوں کا ذکر ہے سوائے حور العین کے.
چونکہ وقت میں گنجائش نہیں ہے, یہیں پر آپ سے خداحافظی کرتی ہوں. جی ناظرین, امید کرتی ہوں پچھلے پروگرام کی طرح آج کا پروگرام بھی آپ کو بہت ہی پسند آیا ہوگا. اگلے پروگرام تک آپ کو خدا کی امان میں دیتی ہوں اور آپ سے اجازت چاہتی ہوں. اللہ حافظ.